नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। गएको साता हामीले जीएस पौडेलको उपन्यास एक सरको मायाको 16 श्रृंखला 291 पृष्ठसँग वाचन गर्यौं। 291 पृष्ठसम्म पुग्दा राउदाले आलोकको भित्री कुरा पत्ता लगाइसकेकी छन्। आलोक नशा लिन्छ भन्ने कुरा उनले देखेपछि राउदाले आलोकलाई छोडेर गएकी छन् र आलोकको कार्यालयमा पनि इस्माइल अर्थात आलोकका हाकिमले उनलाई पेल्दै गएका छन्। अब उपन्यासले कस्तो मोड लेला सुनौ जीएस पौडेलको उपन्यास एक सरको मायाको 17 श्रृंखला पृष्ठ 291। भोलिपल्ट पनि दिनभरि राउदाका याद आइरह्यो। कहाँ जाउँ उसलाई खोज्न, न ऊ बस्ने घर थाहा थियो, न त उसका आफन्त नै कोही चिनेको थिए, न कहिले उसले मलाई आफ्नो घरमा निम्ता गरे, न त मैले नै जाने चेष्टा गरे। मसँग उसलाई फोन गर्नु र म्यासेज पठाउनुको अर्को कुनै विकल्प थिएन। उसले म्यासेज हेरेकी थिए तर कुनै प्रतिक्रिया जनाएकी थिएन। घरि घरि त डर पनि लाग्न थाल्यो, मेरो कुरूप हालत देखेर उसले कतै आफ्नै जिन्दगीसँग खेलवाड त गरिन, तर त्यति काँतर केटी पनि होइन ऊ। घरिघरि त सबै घटना एउटा नराम्रो सपना जस्तो पनि लाग्थ्यो। त्यो रात पनि त्यसरी नै बित्यो। म्यासेज त कति पठाएँ कति। उसले गरिरहेको व्यवस्थाले मलाई विचलित बनाउन थाल्यो। एकपटकका लागि मात्र भए पनि म उसलाई भेट्न चाहन्थेँ। म उसलाई मेरो प्रेम र मेरो आदतका बारेमा बताउन चाहन्थेँ कि यी दुई नितान्त फरक कुरा हुन्। म मेरो आदतको दलदलबाट उम्किने प्रयास गरिरहेको थिएँ, जसका लागि राउदाको साथ जरुरी थियो। मलाई उसको प्रेमले त्यो भासबाट निकाल्न सक्छ भन्ने विश्वास थियो। जे नहुनु त भइगयो, विगतलाई बदल्न सकिन्न तर वर्तमानमा सुध्रिएर भविष्य बदल्न भने सकिन्छ, जसका लागि मलाई उसको आड र भरोसाको खाँचो थियो। आफ्नै जिन्दगीदेखि निराश र बर्बाद हुँदै गइरहेको अवस्थामा उसको मायाको मधुरो किरणले मलाई सहारा दिन सक्थ्यो। यदि मेरो ठाउँमा राउदा हुन्थ्यो भने म उसलाई बर्बादमै छोडेर हिँड्न सक्दिनँ थिएँ, किनकि म उसलाई प्रेम गर्थेँ। कि राउदाले मसँग प्रेम गरिन त उसले किन मलाई सुधार्ने कोसिस गरिन? लाग्यो उसको प्रेममा स्वार्थ मिसिएको थियो। उसको माया, विश्वास र सबै कुराहरू झुटा रहेछन्। ऊ प्रेमलाई सुख र प्राप्तिको साधन मात्र मान्दिरहेछ। उसको छातीभित्र मेरो जस्तो मन रहेनछ, नत्र त मेरो जस्तै सोचाइ आउनुपर्ने नि। रात राउदाका घना यादहरूमा बित्दै थियो। अघिल्लो दिनदेखिका अनिदा आँखा निदाउन कोसिस गरिरहे, तर राउदाको यादले परेलाई जोड्नै दिएन। शरीर पल्टिरह्यो, उसका यादहरू जोरी खोजिरहे। तन्द्रामै मैले मोबाइल उठाएँ। म्यासेज देखेर झसङ्गै भएको थिएँ, तर दिरागुको कुनै अफरको रहेछ। म नसामा पुरै लट्ठिएको थिएँ। राउदाको प्रेम र खजनाको नसा बाहेक पनि मलाई अरू केही भइरहेको थियो। केही महिनादेखि मैले धेरै कुराहरू बिर्सिन थालेको थिएँ। आँखा नजानुपर्ने ठाउँमा गइरहेका हुन्थे। धेरै कुरा गरिसकेपछि गरेँ कि गरिनँ भन्ने दुविधा हुन्थ्यो। नबजेको फोनको रिङ बजिरहे जस्तो लाग्थ्यो। यसको मतलब कानले पनि आफ्नो काम सही ढङ्गले गरिरहेका थिएनन्। आफूलाई कसैले हेऱ्यो भने अनावश्यक रूपमा मनले शङ्का जन्माउन थाल्थ्यो। यस्तो लाग्थ्यो कि मेरो र दुनियाँको तालमेल मिलिरहेको छैन। एकपटक मैले नयाँ टुथब्रस ल्याएपछि पुरानोलाई तुरुन्तै फोहोर फाल्ने भाँडोमा फाल्नै लागेको थिएँ। मलाई लाग्यो यतिका समयसम्म मेरो दाँत सफा गर्न मद्दत गरेको यो ब्रसलाई एकपटक धन्यवाद पनि नभनी कसरी फाल्नु? यसले त आफ्नो जीवन मेरै लागि समर्पण गरेको छ। मलाई लाग्यो यो ब्रसले पनि सुन्न र बुझ्न सक्छ, बोल्न मात्र सक्दैन। त्यसैले मैले उसको सहयोगका लागि धन्यवाद दिएर सुस्तरी डस्टबिनमा राखेँ। यो त एउटा उदाहरण मात्र हो, यस्ता धेरै घटना घटेका छन्। के सोच्दा सोच्दै फेरि मन फर्केर राउदातिरै गयो लाग्यो। राउदाले पनि मलाई थोत्रो भएको टुथब्रसलाई व्यवस्था गरेर मिल्काए जसरी नै मिल्काइदिए। मङ्गलबार दिउँसो मलाई दुई रातको अनिदोले बिरामी नै पार्ला जस्तो भयो। त्यो दिन इस्माइल अफिस आएका थिएनन्, त्यसैले म चाँडै निस्केँ। निस्केर पनि मेरो जाने ठाउँ त्यो कोठा बाहेक कहाँ थियो र, जुन मलाई पीडै पीडा भरिएको कालो गुफा जस्तो लाग्न थालेको थियो। कोठामा पुगेर अहमदलाई फोन लगाएँ, उसको फोन स्विच अफ आयो। मैले त उसलाई बिहेको दिन समेत फोन गर्न बिर्सिएछु। फुटेको ऐनामा टुट्दै गएको अनुहार हेरेर म हाँस्न थालेँ। ममा विकसित हुँदै गरेको भुल्ने बानीको कारक पनि खजाना नै हुनुपर्छ। तर भुल्न नचाहेको कुरा भुलिन्छ, चाहेको कुरा किन भुलिँदैन? म राउदासँगको प्रेमको पूरी अध्याय भुल्न चाहन्छु, जेडीको मृत्युको कारण पनि भुल्न चाहन्छु, तर म जे चाहन्न त्यही किन हुन्छ? अहमदले पक्कै सिम फेर्यो होला, तर उसले मलाई नयाँ नम्बर पठाइदिन्छु भनेको थियो। किन पठाएन? सोचेँ ऊ पनि त बिचरा म जस्तै हो नि, भुल्यो होला। घुमिफिरी रुम्जाटार भने चाहिँ मन फेरि राउदातिरै फर्कियो। यता सोच्यो उता सोच्यो, फेरि फर्केर राउदाकै बारेमा सोच्यो, फेरि यता सोच्यो उता सोच्यो, अनि राउदाकै बारेमा सोच्यो। केही दिनदेखि राउदा फर्किन्छे भन्ने आशा पनि फितलो हुँदै जान थालेको थियो। उसको फोन जति बेला गर्दा पनि बिजी नै आउँथ्यो, सायद त्यस्तै बनाएर राखेकी थिए। म्यासेज त कति गरेँ, त्यसको हिसाब नै छैन। घरी लाग्थ्यो मैले मोबाइलमा टाइप नै गरेको छैन, बन्द स्क्रिनमा मेरा आउलाहरू त्यत्तिकै चलिरहेका छन्, तर मलाई म्यासेज टाइप गरेर पठाइरहे जस्तो लागिरहेको छ। घरी लाग्थ्यो त्यो दिन राउदा आएकै थिएन, जति बेला मैले धुवा उडाइरहेको थिएँ। आफ्नै सोचसँग हाँसो लाग्यो, सब बकवास। मङ्गलबार पनि राम्रोसँग निद्रा परेन। राउदा मानौ मेरो सपनाकी प्रेमिका, जसलाई म विपनामा खोजिरहेको थिएँ। बुधबार दिउँसो अफिसमा काम गर्ने जाँगर नै थिएन, तर पनि आफूलाई व्यस्त देखाउन व्यस्त थिएँ। इन्टरनेटमा आँखा डुलाउँदै जाँदा एउटा समाचार पढेँ, नेपालमा त भारतले नाकाबन्दी पो लगाएको रहेछ। देशको बारेमा त म पुरै बेखबर रहेछु। खजाना र प्रेमको नसाको बुमरीमा जो परेको थिएँ। समाचारले मनमा नराम्रो लाग्यो। नाकाबन्दीको बारेमा धेरै टिका टिप्पणीहरू आएका थिए। राजनीतिको ज्ञाता नभए पनि मलाई यति त थाहा थियो कि भारतले नेपाललाई वास्तवमा एउटा असल छिमेकीको आँखाले कहिल्यै हेरेन। उसले हाम्रा सम्पदामाथि गिद्धी दृष्टि मात्र लगाइरह्यो, अघोषित उपनिवेश लाद्न खोजिरह्यो। आवरणमा असन्तुष्ट दल देखिए पनि नाकाबन्दी भारतले नै लगाएको हो, तर किन? यसमा पनि धेरै टिका टिप्पणीहरू आएका थिए। देशले भर्खरै भूकम्पको कहर झेलेको थियो, त्यसमाथि नाकाबन्दी थपिएछ। पाएकै हो देशले घाउमा नुनचुक छर्ने असल छिमेकी। मेरोभन्दा ठूलो पीडा देशमा परेको रहेछ। फेरि यस्तो सोच आयो, देशको पीडा त हामी 3 करोड नेपालीले बाँडेर सहन गरौँला, तर मेरो पीडा त नितान्त मैले एक्लै सहन गर्नु परिरहेको छ। राउदाले गरिरहेको व्यवस्थाले म यस्तो हालतमा पुगिसकेको थिएँ कि स्कुटर समातेर गल्ली गल्ती चहार्दै खोजौँ उसलाई। मालेमा एउटै मान्छे दिनमा 2-3 पटक आम्ने सामने परिरहेको हुन्छ, कसो नभेटौँ मार। अझ मलाई ऊ हेनवेरु साइडमा बस्छ भन्नेसम्म त थाहा छ नि। एक मनले भन्यो, स्कुटर समातेर दौडिहाल, मालेका प्रत्येक गल्लीमा राउदा राउदा भन्दै चहार। तर अर्को मनले तुरुन्तै प्रतिवाद गर्यो, होइन हतार नगर, एउटा झिनो आशा बाँकी नै छ। बारम्बार त उल्झनमा अल्झिए जस्तै राउदा पनि कुनै समस्यामा अल्झिरहेकी हुनसक्छ, ऊ त्यति निष्ठुरी केटी होइन। अर्को दिन आमा बाबाको पुण्यतिथि थियो। एक दिनका लागि अफिसमा बिदा लिएर म साँझ कोठामा गएँ। म 2 महिनाको हुँदा आमा र बाबा बेल्डिया मावली हजुरबाको श्राद्धमा जानुभएको थियो। मावल नजिकै भएकाले उहाँहरूले मलाई घरमै हजुरआमासँग छोडेर जानुभयो। महेन्द्र राजमार्गमा पश्चिमबाट आइरहेको एउटा ठूलो ट्रकले मेरा बाबा र आमा दुवैलाई मबाट सदाका लागि छुटायो। मेरी काकी जो मेरी सानीमा पनि हुनुहुन्छ, मेरो आमा बाबाको निधनपछि मेरो पालन पोषण उहाँले नै गर्नुभयो। काकी मेरो रोदनलाई रोक्नका लागि आफ्ना कुमारी छातीमा ममता भरेर दूध मलाई नसकेको आफ्नो वक्षस्थलले बुलाउने कोसिस गर्नुहुन्थ्यो अरे। म टुहुरो भएर हेपाईमा नपरौँ भनेर काकी नै मेरी आमा हुनुभएको थियो र काकाको पनि पूर्ण सहमति थियो। मेरी काकी र मेरी आमाको पनि बाबा र काकाको पनि अनुहार मिल्दो जुल्दो लाग्छ मलाई। मलाई कहिल्यै म टुहुरो हुँ भन्ने अनुभूति भएन। श्याम श्वेत तस्विरमा आमा बाबाको अनुहार हेर्छु, ठ्याक्कै काका काकी जस्तै लाग्छ। काका काकीलाई हेर्छु, आमा बाबा जस्तै लाग्छ। त्यसो त मेरो आमा बाबा भन्नु नै मेरा काका काकी नै हुनुहुन्छ, तर पनि म काका काकी नै भनेर बोलाउँछु। काकी नै भन्नुहुन्छ त दिदी बिनाजुको एकमात्र उत्तराधिकारी होस्। मलाई काकी नै भनेर बोला बाबाई, मलाई आमा भनेर बोलाइस् भने तैँले आमालाई के भनेर सम्झिन्छस्? तँलाई मैले मेरो जेठो छोरो नै मानेकी छु, तर तैँले दिदीको कोखको अधिकार मलाई नदे बाबाई। साँझ ढलेर रात पलाउन थाल्यो, साथै खजानाको तृष्णा पनि। त्यसमा थपिँदै गयो राउदाको याद। म बाथरूममा निकै बेर सावर खोलेर पानीमा भिजिरहेँ। सावरबाट झरिरहेको पानी झरी जस्तो लाग्यो। झरीले फेरि राउदाकै याद दिलायो। झरी, राउदाको याद र नाङ्गो शरीरले मलाई डल्फिन आइल्यान्डको याद आयो, जहाँ झमझम परेको झरीमा हामीले पहिलोपटक सम्भोग सुखको अनुभव प्राप्त गरेका थियौँ। म राउदासँग बिताएका हरेक पलहरूलाई फ्ल्यासब्याकमा गएर हेर्न थालेँ। म उसको आवाज सुन्न तडपिएँ। जाँदा जाँदै उसले म तिम्रो अनुहार कहिल्यै हेर्ने छैन भनेको कुरा पुनः कानमा ठोकियो। मैले आफैलाई प्रश्न गरेँ कि साँच्चै नै राउदा अब कहिल्यै फर्केर आउँदिन त? मनमा झिनो आशा थियो। राउदा आएर भन्नेछे, आलोक म तिम्रो हात समाएर साथ दिन तयार छु, अब तिमी यो बर्बादीको भासबाट बाहिर निस्कनुपर्छ। आऊ मेरो हात समाऊ अनि बनाऊ मलाई तिम्रो आदत, म ड्रग्सको ठाउँ लिन चाहन्छु। लगभग 1.25 घन्टा बितेछ। म पहिलोपटक त्यति लामो समय सावरमा उभिएँ। मेरो धित मरेकै थिएन। खजाना र राउदाको पनि आवश्यकताको महसुस भइरहेको थियो। राउदा मात्रै भए पनि एउटा सहारा मिल्ने थियो। म कुलतको लत त्याग्न सक्ने थिएँ कि भन्ने लागिरह्यो। कुलतका विरुद्ध लड्ने आन्दोलन घोषणा भएको दिनभन्दा दोस्रो दिन र दोस्रोभन्दा तेस्रो दिन आन्दोलन दबिँदै गएको थियो। रगतका थोपा थोपाले खजाना मागिरहेका थिए। सायद शरीरको नसा नसामा बग्ने रगतलाई आफ्नो अधीनमा राख्न सक्ने भएकाले त्यस्ता चिजलाई नसा भनिएको होला। रगत खजानाको अभावमा आत्तिएर उम्लिरहेको थियो। करिब 10 बजेतिर म खजाना लुट्न बाध्य भएँ। खजाना लुटेपछि रगत त शान्त भयो, तर नसाको रमरम र राउदाको व्यवस्थाले दिएको तनाव झन्झन बढ्दै गयो। एकाएक मलाई उसँग झनक्क रिस उठेर आयो। म भुतभुताउन थालेँ। एउटा हद हुन्छ नि, मेरो गल्ती छ हो, मलाई थाहा छ, मैले माफी मागिरहेको छु, म सुध्रिने प्रयास पनि गर्दैछु, तर यति धेरै इग्नोरेन्स किन? ठिकै छ, ऊ बोल्दिनँ भने अब म पनि बोल्दिनँ, एउटी प्रेमिका थिए, छोडेर गई भनेर मन बुझाउँछु। रिसले हो या त खजानाको नसाले शरीर तात्तिरहेको थियो। त्यही झोकमा मैले उससँगको म्यासेज कन्भर्सेसन डिलिट गरिदिएँ। मेरो धित मरेकै थिएन, उसलाई ब्लक नै हान्दिन मन लागेको थियो, तर सकिनँ। मेरो आत्मबल कमजोर हुँदै गइरहेको थियो, जस्तो कि आफ्नी श्रीमती छोडेर टाढा बसेको पुरुषले यौन आवेगलाई थाम्न नसकेर परस्त्रीसँग यौन सम्पर्क राख्छ। जब उसको यौनको आवेग स्खलित हुन्छ, उसलाई आफ्नी श्रीमतीको याद आउँछ अनि आफैसँग गिल्टी फिल गर्छ। केही समय ऊ आफूलाई सम्हाल्छ। हप्ता बितेपछि फेरि उसलाई यौनको असाध्यै तलतल लाग्छ अनि उही घटना दोहोरिन्छ। स्खलित भएपछि फेरि गिल्टी फिल गर्छ। मेरो हालत पनि त्यस्तै थियो। खजानाको तडफन बढ्दै गएपछि म लुट्न बाध्य हुन्थेँ अनि लुटेपछि गिल्टी फिल हुन्थ्यो। खजाना लुटेपछि निकै बेर बाल्कोनीमा बसेर मैले भिलिङ्गीतिर आँखा लगाएँ। राउदाको याद बोकेर मनको जहाज त्यतै उडिरहेको थियो। राति करिब 11:30 बजेतिर डोरबेल बज्यो। डोरबेलको आवाजले मलाई कल्पनाबाट एक्कासी फर्काएर ल्यायो। को हुन सक्छ यति राति? राउदा बाहेक मेरो कोठामा यति बेला को आउन सक्ला र? मन एकाएक फुरुङ्ग भयो। हत्तपत्त उठेर ढोका खोले, तर अचम्म, त्यहाँ त कोही पनि थिएन। डोरबेल बजेकै हो तर कसले बजायो? ढोकामा त कोही छैन। फुरुङ्ग भएको मन एकाएक निराश भयो। म फर्किएर बिस्तारामा पल्टिएँ। करिब 15 मिनटपछि फेरि मेरो कानमा डोरबेल बजेको आवाज आयो। त्यसपटक मन फुरुङ्ग भएन। केही समयदेखि मलाई बेला बेलामा भ्रम भइरहन्थ्यो, त्यसैले म सुतिरहेँ। केही बेरपछि फेरि बज्यो, म सुतिरहेँ। तेस्रो पटक पनि बजेपछि भने उठेर जाँच गर्नका लागि भए पनि ढोका उगारे। ढोका खोल्न साथ म त आश्चर्यचकित भएँ। ढोका अघि त राउदा उभिरहेकी छे। एकाएक मरूभूमिमा फुलै फुलको बगैँचा देखियो। आखिरी मेरो मायाले उसलाई तानेर ल्याइ छाड्यो। त्यसै त्यसै आँखा भरिएर आए, तर शरीरका रौँ भने खुसीले नाचिरहेका थिए। उसले हातमा ल्यापटप ब्याग लिएकी थिए। ढोकाको पल्ला बन्द गर्न साथ राउदा हातको ब्याग भुइँमा फ्यात्त फालेर मलाई गमलङ्ग अँगालेर कुहाँ कुहाँ रुन थाली। उसलाई सम्हाल्दै मैले सोफामा बसाएँ। उसको अनुहारले एकैचोटि धेरै कुराहरू बताउन खोजिरहेका थिए, तर उसको आँसुमा बगेर ती कुराहरूले किनारा भेट्टाउन सकिरहेका थिएनन्। केही बेरपछि आफूलाई सम्हालेर राउदाले भने, आई एम सरी आलोक, तिमीलाई त्यस्तो कल्पनातीत अवस्थामा देख्दा म आवश्यकताभन्दा धेरै निराश र क्रोधित भएछु। तिम्रो त्यो हालत र अवस्थाले एकाएक मेरो सपनाको महल भत्किए जस्तो लाग्यो। त्यसैले आवेगमा मैले तिमीलाई छोड्ने निर्णय लिएँ। म धेरै स्वार्थी भएछु, अझ स्वार्थी भएर उपेक्षा गर्दै गएँ। मलाई आज महसुस भयो कि तिमी जुन हालतबाट गुज्रिरहेका छौ, तिमीलाई त्यो हालतबाट फिर्ता ल्याउनु मेरो कर्तव्य हो। आफूलाई भन्दा बढी तिमीलाई माया गर्ने मान्छे म त्यति बेला मलाई कर्तव्य बोध नै थिएन। मलाई आशा थियो तिमी फर्केर आउँछौ अनि मेरो हात समातेर मलाई सहारा दिन्छौ भनेर। म कसम खान्छु राउदा, अबदेखि मेरो हातले त्यो विषालु चिजलाई छुने छैनन्। यदि तिम्रो साथ पाएँ भने म यो लडाईँमा सहजै जित हासिल गर्न सक्नेछु। तिमीले छोडेर गएपछि मेरो के हालत भएको थियो म कसरी बताऊँ? राउदा, तिम्रो आगमनले मलाई नयाँ जीवन प्राप्त भए चाहिँ लागिरहेछु। म बुझ्छु आलोक, के तिमीलाई छोड्नुको पीडा थिएन होला र मलाई? म पनि पल पल रोइरहेकी थिएँ। कति पीडादायी थियो तिमीलाई छोड्ने मेरो निर्णय। मेरो मुटुको आधा भाग नै तिमीसँग छुटेको थियो। म उसैलाई हेरिरहेको थिएँ। उसले आफ्नो आँखाको आँसु पुछी र मुस्कुराउने प्रयास गर्दै भने, अब तिम्रो नसा भने पनि आदत भने पनि मै हुँ आलोक। म बाहेक अर्को कुनै नसा लिने अनुमति छैन तिमीलाई। ऊ मौन भई अनि मैले उसलाई चरप अँगालोमा कसेर भने, अब मलाई तिम्रो प्रेमको नसामा यसरी घोलिदेऊ कि जिन्दगीभरि तिमी बाहेक अर्को कुनै नसाले म भित्र प्रवेश नै नपाओस्। मेरो कुरा सुनेर उसले मुस्कुराउँदै आँखा जुदाएर मेरो अनुहारमा आफ्ना ओठलाई स्वतन्त्र छाडिदिए। हृदयबाट प्रेम उल्लासका भावनाहरू उर्लिएर आए। एक हप्ता पनि भएको थिएन उसँग बिछोडिएको, तर युगौँदेखि भेट नभए जस्तो लागेको थियो। केही बेरपछि ऊ मुख धुनका लागि बाथरुम पसी अनि फर्केर आएपछि भने, दराजको सिसा के भएर फुट्यो? ऊ सोफामा बसी अनि मैले उसको हात समाउँदै भने, तिमी गएपछि तिम्रो यादमा तडपिएर झन्डै सिसाले नसारेटेर आत्महत्या गरिन। मेरो कुरा सुन्ने बित्तिकै उसले मेरो मुख थुँदै भने, प्लिज आलोक, मर्ने कुरा नगर, अब म कहिले तिमीलाई छोडेर जाने छैन। हामी एकअर्काको आलिङ्गनमा बाँधियौँ। केही बेरपछि राउदाले फालेको झोला उठाउँदै भने, आज एउटा क्लाइन्टको प्रोजेक्ट सकेर बुझाउन गएकी थिएँ। उसँग पहिलेदेखि नै सामान्य चिन्जान थियो। कफी पिउँदै गर्दा उसले आफ्नो पुरानो किस्सा सुनायो। जिन्दगीमा कहिलेकाहीँ सानोतिनो कुराले पनि ठूलो महत्त्व राख्दो रहेछ। तिमीलाई थाहा छ आलोक, ऊ पनि पहिले कुलतमा फँसेको रहेछ, तर आज उसले आफूलाई त्यो दलदलबाट निकालेर बिजनेस गरिरहेको छ। म तिम्रो बारेमा सोचिरहेकी थिएँ। उसको किस्सा सुनेपछि त झन आत्मग्लानी नै भयो। भित्रैबाट तिमीलाई भेट्ने तीव्र इच्छा उम्लिएर आयो अनि दौडिँदै आए कि त्यो त त्यो रात राउदा मसँगै बस्ने भई। धेरै दिनपछि राउदालाई आफ्नो छातीमा टाँसेर म मानसिक शारीरिक र भावनात्मक रूपले तृप्त भएर निदाउन सकेँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। बिहान 8 बजे काकाको फोनले मेरो निद्रा खुलायो। काकाले आमा बाबाको पुण्यतिथिका बारेमा सम्झाउन फोन गर्नुभएको रहेछ। राउदा गइसकेकी थिए। किचनमा गएर भित्तामा ठोकिएको दराजमा मैनबत्ती भए नभएको चेक गरे। हेर्दा हेर्दै खजानामा आँखा गयो। तर राउदाको पुनरागमनले मलाई त्यसमा खासै चासो लागेन। त्यसलाई फाल्न भने सकिनँ। अहमद आएपछि फिर्ता दिन्छु भन्ने सोचे। मन बलियो भएपछि त्यो चिज जहाँ भए पनि केही फरक पर्नेवाला थिएन। राउदाको नजरमा त्यो चिज नपरोस् भनेर मैले त्यसलाई वास बेसिनको तल एउटा कुनामा पुरानो टालोले बेरेर कसैले नभेट्ने गरेर राखिदिएँ। त्यसपछि म किचनबाट फर्केर बाथरूम छिरेँ। नुहाइसकेपछि धोएका चोखा कपडा लगाएँ अनि बिल्डिङबाट तल झरेर आइजिएमएसको बाटोतिरबाट फुल टिपेर ल्याएँ। पर्सबाट आमा बाबाको सानो श्याम श्वेत फोटो निकालेँ। टेबलमा फोटो राखेँ। फोटोको अगाडि फुलका तुङ्गाहरू राखेँ। मैनबत्ती बालेँ अनि हात जोडेर आमा बाबालाई सम्झेर नमन गरेँ। आमा बाबाको फोटो बाहेक मेरो स्मृतिमा केही थिएन। थिए त अरूले सुनाएका केही किस्साहरू। त्यो दिन दिउँसोसम्म पनि भोक लागेन। दिउँसो एक कप कालो चिया पिएर बेडरुममा बसेर पल्टिए। पल्टिँदा बित्तिकै म भुसुक्क निदाएछु। बिउजिँदा दिउँसोको 3 बजेको थियो। उठेर त्यसै कोठामा टलिरहेको थिएँ। दिमागमा एउटा रोमान्टिक सायरी फुर्यो। त्यो रोमान्टिक सायरी राउदालाई समर्पित गर्न मन लाग्यो। टेबलबाट मोबाइल उठाएर म्यासेन्जर खोले। अघिल्लो दिन म्यासेज कन्भर्सेसन डिलिट गरेको थिएँ। त्यसैले उसलाई सर्च गर्न थालेँ। तर मैले उसको आइडी भेटिनँ। फेरि खोजेँ, भेटिनँ। मेरो होस नै रहेन। एकाएक चिटचिट पसिना आउन थाल्यो। औँलाहरूलाई तलमाथि सारेँ। तर स्थिति उही नै थियो। आखिर के भयो? राउदा कसरी हराए? म उभिएकै ठाउँबाट थचक्क बसेँ। कन्ट्याक्ट लिस्टमा पनि उसको नाम थिएन। फोनको लगमा उसलाई खोज्न थालेँ। त्यहाँ पनि उसको नाम थिएन। रिसोर्टका क्लाइन्टहरूको नाम थियो। अफिसको ल्यान्डलाइनको नम्बर थियो। घरको थियो। सायद झुकिएर होला। आफ्नै आइडीलाई डायल गरेको पनि भेटियो। स्माइललाई डायल गरेको अनि अरूहरूलाई डायल गरेको सबै भेटियो। तर राउदाको नाम डायलगबाट डिलिट भइसकेको थियो। फेसबुकमा गएर उसलाई खोजेँ। राउदा नाम गरेका अरू भेटिए तर ऊ भेटिएन। त्यति बेला मलाई यकिन भयो कि उसले मलाई ब्लक गरिछ। मेरो मोबाइलबाट उसका सबै सङ्केतहरू डिलिट गरिछ। मलाई एकाएक रिङ्गटा लाग्न थाल्यो। उसको नम्बर सम्झिने कोसिस गरेँ तर सकिनँ। बिर्सिने बानी जो बढ्दै गएको थियो। नम्बर सम्झेर पनि हुनेवाला केही थिएन। कि त उसले परिवर्तन गरिसके कि त मलाई ब्लक। उसले एकाएक यस्तो अकल्पनीय कदम कसरी उठायो होला? कि अघिल्लो रातको पुनरागमन त्यही उद्देश्यपूर्तिका लागि गरिएको नाटक थियो त? उसलाई मेरो मोबाइलको लक प्याटर्न थाहा थियो। एकपटक उसले देखेकी थिए। कुनै सन्देह रहेन। म निधाएको बेला उसले मेरो मोबाइलको तलासी गरी र आफ्नो नम्बर डिलिट गरी अनि लगबाट पनि डिलिट गरिदिए। शरीरभरि काँडा उम्रिएर आफैलाई घोच्न थाले। राउदाले मलाई गहिरो निद्रामा पारेर फाइदा उठाएछ। त्यो रातको यौन क्रीडामा उसले मलाई थकित पारेकी थिए, कारण त अर्कै रहेछ। ऊ सफल भएर गई धोकेबाज, ऊ त हाम्रो सम्बन्धका तमाम प्रमाणहरू नष्ट गर्न पो आएकी रहेछ। मसँग त्यति क्रूर हुनै पर्ने के थियो र उसलाई? मैले केही मेसो पाइरहेको थिइनँ। तत्काल उसलाई भेटेर गालामा चड्काएर आखिर किन यो नाटक भनी सोध्न मन लागेको थियो। तर भेट्नु पो कसरी उसलाई? ऊ यसरी निस्केर गए कि मानव ऊ कुनै काल्पनिक कथाकी पात्र हो। राति उसको आँखामा गजबको प्रेमिल तेज थियो। उसले मेरो मनमा कुनै शंका उत्पन्न नै हुन दिइन। कहाँ गएर खोजौँ म उसलाई? मालेको गल्लीमा संयोगले भेटाउने सिवाय मसँग अर्को कुनै विकल्प रहेन। अब मेरो दिमाग अर्धचेतन अवस्थामा पुगेको थियो। अर्धचेतनामै स्कुटर लिएर म हेनवेरु साइडतिर दौडिए। उसले भनेकी थिए हेनवेरु साइडमा घर छ भनेर। म हेनवेरुका गल्ली गल्ली घुम्न थालेँ, दोहोऱ्याई तेह्राई घुमेँ, तर उसलाई कहीँ पनि देखिन। त्यस्तो भिडभाड सहरमा कहाँ भेट्नु उसलाई? ऊ किन बसोस् कुनै गल्लीको छेउमा ताकि म उसलाई भेट्न सकूँ? साँझ अबेर कुनै युद्ध हारेर फर्केको सिपाही जस्तै भएर म कोठामा फर्किएँ। शरीरका अङ्ग अङ्ग थकित भएका थिए। तनाव जुङ्गाका ताउ लगाउँदै म माथि आफ्नो आधिपत्य जमाइरहेको थियो। मलाई अरू केही सुझेन। टालोभित्र लुकाएर राखेको खजनालाई टालोबाट निकालेर चुरोटको खिल्लीमा लोड गरेँ, अनि त्यो खजनालाई फेरि उसै गरी लुकाएर राखेँ। यद्यपि खजना लुकाउनुको कुनै अर्थ थिएन, धोकेबाज राउँदा फर्केर आउनेवाला थिएन। पक्कै उसले मेरो परीक्षा लिएकी होइन, भित्र कतै झिनो आशा भने थियो। तर घटनाहरूले उस सधैँका लागि मेरो जीवनबाट बाहिरिएको संकेत गरेका थिए। खजनामा आगो लगाएर लामा लामा सर्काहरू तान्न थाले। जति जति सर्काहरू फोक्सोबाट रगत हुँदै मस्तिष्कमा पुग्थे, उति उति तनावबाट राहत मिले जस्तो लाग्थ्यो। एकछिनमा त्यही नसाली राउदाको यादलाई ल्याएर अगाडि उभ्याइदियो, अनि उसको अनुहारको धोकेबाजको ट्याग पनि लगाइदियो। मलाई यति विवश बनाएर गए कि मसँग न टेक्ने जमिन थियो, न उड्ने पखेटा नै, केवल एउटा शून्यता रह्यो जहाँ उसले छोडेर गएका अमिट यादहरू थिए। बस याद मेटाउन सकिन उसले, बाँकी सबै मेटाएर गए। बाथरूममा खजना लुटेपछि बाल्कोनीमा बसेर चुरोटका खिल्लीहरू एकपछि अर्को सल्काउँदै गए। फोक्सोलाई जलाएर खरानी पारिदिने मन थियो, त्यसैले जलाउँदै गए। आँखा भिलिङलीतिर हेरिरहेका थिए जहाँ पहिलोपटक भेटिएकी थिए राउदा, अनि सुरुवात भएको थियो हाम्रो प्रेमको। दृश्यहरू उस्तै छन्, भिलिङली उस्तै छ, डोनीहरू उस्तै छन्, आकाश उस्तै छ, समुद्र उस्तै छ, बत्तीहरू पनि उस्तै छन्, तर उस्तै छैन राउदाको प्रेम। वसन्तमा सुरु भएको एउटा प्रेम यात्रामा पूर्ण विराम लागेको छ। प्रेम रथको एउटा पाङ्रै बाँचियो, पुनः मर्मत होला जस्तो लागेन, तर पनि एउटा झिनो आशा मनभित्र कतै धिप धिप बलिरहेको थियो। राउदा तेल थप्न आउँछ कि? साँझ 8 बजेतिर बाल्कोनीबाट बेडरूममा गए। केही गर्ने इच्छा थिएन। दराजको फुटेको ऐनामा आफूलाई हेरे, लाग्यो मेरो जिन्दगी पनि फुटेर टुक्रा टुक्रा भएको छ। आँखा नसाली रसिला र राता भएका छन्। बेरङ्गी अनुहार लट्ठ परेको छ। निकै बेरसम्म हेरिरहे आफ्नै चिरिएको प्रतिबिम्ब। अचानक ढोकाको घन्टी बज्यो। म झसङ्ग भए, फेरि उत्तिनै खेर आफूलाई सम्हाले, यो भ्रम हो भन्ने लाग्यो। दोस्रो पटक पनि ढोकाको घन्टी बज्यो। सम्मिमित भएर त्यो आवाज सुने, भ्रम नभएर साँच्चैको आवाज जस्तो लाग्यो। झिनो आशा जो थियो, आखिर राउदा आई छाडी भन्ने लागेर मन गदगद भयो। राउदा निष्ठुरी हुनै सक्दिन, ऊ बिना म तडपिए जस्तै म बिना पनि ऊ तडपिएकी रहेछ। टाढा हुन नसकेर आई, एक्कासी शरीरमा स्फूर्ति र मुहारमा चमक आयो। म मूल ढोकातिर दौडिए। ढोकाको बाहिर खुसीको बहार प्रतीक्षा गरिरहेको छ। त्यसै त्यसै मन चङ्गा भयो, ओठ पनि चलमलाउन थाले। मैले हतार हतार ढोकाको पल्ला उगारे। जब ढोकाको पल्ला उग्रियो तब कुनै दैवी श्रापले ठाउँको ठाउँ पत्थर जस्तै भयो मेरो शरीर। जिन्दगीमा कहिले महसुस नगरेको भय मेरो अगाडि उभिएको थियो। एकाएक मेरो रक्त सञ्चार रोकिए जस्तो भयो। म तिलमिलाउन थालेँ। ढोका अगाडि त पुलिसको सानो हुलै थियो। एउटाले सानो ह्यान्डिक्याममा भिडियो खिचिरहेको थियो। डोका उग्रिएपछि पुलिस अफिसरले आफ्नो परिचय पत्र देखाएर सोध्यो, के यो अपार्टमेन्टमा बस्ने हजुर नै हुनुहुन्छ? मैले केवल टाउको हल्लाएँ। त्यसपछि उसले खल्तीबाट सर्च वारेन्ट पत्र निकाल्दै भन्यो, हामीलाई हजुरको कोठाको तलासी गर्ने आदेश आएको छ। सबै संवादहरू भिडियोमा रेकर्ड भइरहेका थिए। धेरै कोसिस गरेपछि बल्ल तल्ल मेरो बोली फुट्यो, तर अफिसर के भयो र? उसले भन्यो, म बताउनेछु हजुरलाई, तर हामीले तपाईँको कोठाको तलासी लिनु अघि यदि तपाईँको तर्फबाट अरू कसैलाई साक्षी राख्न चाहनुहुन्छ भने हामी बढीमा 15 मिनटको समय दिन सक्छौँ। आखिर के को तलासी हो अफिसर? मैले प्रश्न सोध्दै गर्दा मलाई थाहा भइसकेको थियो कि तलासी के को हुनेवाला छ। अझ मेरा रसिला र रात आँखाले प्रमाण नै पेश गरिसकेका हुँदा हुन् त्यो अफिसरले मेरो प्रश्नको सिधा जवाफ दिएन। उसले भन्यो, तपाईँलाई यो नलागोस् कि हामी जे कुराको तलासी गर्न गइरहेका छौँ त्यो हामीले नै तपाईँलाई फसाउने उद्देश्य लिएर आएका हौँ। यदि तपाईँले अरू कसैलाई बोलाउन सक्नुहुन्न भने तपाईँले नै हाम्रो तलासी लिन पनि सक्नुहुन्छ। तपाईँले हाम्रो शरीरको तलासी लिएपछि हामी तपाईँको कोठाको तलासी लिन्छौँ, ताकि तपाईँलाई यो नलागोस् तलासी गर्दा कुनै चिज भेटिएको अवस्थामा त्यो चिज हामीले नै त्यहाँ राखेर तपाईँलाई फसाउन खोजेका हौँ। यो भिडियो रेकर्डमा नै तपाईँ हाम्रो तलासी लिन सक्नुहुन्छ, या त तुरन्त कसैलाई बोलाएर तपाईँको तर्फबाट साक्षी राख्न सक्नुहुन्छ। म घेराबन्दीमा परिसकेको थिएँ, कसलाई बोलाउनु अनि बोलाएर के हुन्छ? आखिर जुन चिजको तलासीमा पुलिस आएको छ त्यो चिज त अवश्य भेटिन्छ, के गरौँ कसो गरौँ? अहमत पनि छैन, राउदा पनि छैन, म कसलाई बोलाऊँ? एक मनले इस्माइललाई फोन गर्ने विचार आयो, तर के भन्ने इस्माइललाई? मेरो कोठामा खजानाको तलासी हुँदैछ, साक्षी बस्न आऊ भन्ने? त्यसै त उनी मसँग बेखुस भइसकेका छन्। त्यसैमाथि यो कुरा, मसँग अरू कुनै उपाय पनि त थिएन। डुब्नेको सहारा सिन्का भने चाहिँ मेरो लागि इस्माइल बाहेक अरू कसैको सहारा थिएन। डराई डराई उनलाई फोन लगाएँ, फोनको घन्टीसँगै धड्कनको रफ्तार पनि बढ्यो। हेलो आलोक, म कामदै बोलेँ। हेलो सर, उनले थाहा पाइहालेछन्। के भयो आलोक? के भयो भन्ने उनलाई केही सुझिरहेको थिएन, तर पनि जे यथार्थ हो त्यो भन्नै पर्यो। जे होला भनेर कामदै भए पनि भने, सर मेरो कोठामा पुलिस आएका छन्, खै के को तलासी लिने भन्दैछन्। ह, तिम्रो कोठामा पुलिस? किन? थाहा छैन सर, मलाई अफिसरसँग कुरा गराऊ त। इस्माइलले त्यसो भनेपछि मैले फोन त्यो अफिसरलाई दिएँ। उनीहरूले केही बेर कुरा गरे, त्यसपछि उसले मलाई फोन दियो। म सुस्त आवाजमा बोले, हजुर सर। फोन काटिसकेको रहेछ, फेरि फोन गर्ने हिम्मत आएन। त्यसपछि त्यो अफिसरले मेरो कोठा सर्च गर्ने अनुमति माग्यो र पुनः आफूहरूको शरीर चेक गर्ने भए गर्न आग्रह गर्यो। चेक गरेर के गर्नु, जे थियो त्यो त कोठाभित्रै थियो। म हायल कायल भएर शिर झुकाउँदै सोफामा बसेँ। मनमा अब मालदिप्समा बस्ने मिति सकियो भन्ने लाग्यो। केही बेरपछि त्यो अफिसर हलमा आएर मेरो अगाडि उभियो। उसको हातमा एउटा सिसी थियो, त्यो देख्ने बित्तिकै मेरो दिमागमा बबन्डर मच्छियो। उसको हातमा जुन सिसी थियो त्यो मैले लुकाएको सिसी थिएन, त्यो एउटा पुरानो प्लास्टिकले बेरिएको थियो। तर त्यो सिसी कसरी आयो मेरो कोठामा? म थरथर काँप्न थालेँ। हातमा पन्जा लगाएको एउटा अफिसरले मलाई जाँचेर रिपोर्ट लेख्न थाल्यो। म एकदमै आत्तिएँ। मैले काँप्दै भने, सर यो सिसी मलाई थाहा छैन, कसरी आयो मेरो कोठामा? मलाई साँच्चै थाहा छैन सर। मेरो कुरा सुनेर त्यो इन्चार्जले भन्यो, हजुरको कोठाबाट बरामद भएको यो सिसीको बारेमा हजुरलाई थाहा नभए कसलाई हुन्छ? मिस्टर आलोक, तपाईँका आँखाले त तपाईँले भर्खरै दिएको बयानको खिलाफ बयान दिइरहेका छन् त। अफिसरको कुराले म अभाग पाएँ। उसलाई के भनौँ, कोठामा अर्को पनि सिसी छ जुन मैले प्रयोग गरिरहेको छु, तर यो होइन भनौँ। जसरी पनि म फसिसकेको थिएँ, बरु एउटै सिसीको दोष स्वीकार गर्दा कम सजाय हुन्छ कि? एक मनले त अहमदलाई दोष तोपारिदिउँ कि जस्तो पनि लाग्यो, तर त्यो जायज लागेन। आँखाले बयान दिइरहेका छन्, मेरो रगतमा ड्रग्स नै दौडिरहेको छ, म त कसै गरी पन्छिनेवाला छुइनँ। त्यसमाथि जुन सिसी फेला परेको थियो त्यो अहमदले दिएको होइन। मेरो कोठामा त्यो सिसी कसरी र कसले राख्यो होला? त्यसलाई लिएर दिमागको रिल फनफनी उल्टो घुमाएर पुराना घटनाहरू याद गर्ने कोसिस गरे। मेरो कोठामा पहिले 40 सेदाई आउँथे, राउदा त प्राय आइरहन्थे। एकपटक अहमद आएको थियो अनि एकपटक तृष्णा पनि। चारजनामा यो काम कसको हुन सक्छ? अहमद र तृष्णामाथि शङ्का गर्ने अवस्था नै थिएन, किनभने उनीहरू एकपटक मात्र मेरो कोठामा आएका थिए अनि मेरै आँखा अगाडि बसेका थिए। राउदा र 40 सेदाई उनीहरू बारम्बार आउँथे, कतै राउदाले नै त यो प्रपञ्च रचे कि होइन? आखिर उसले मसँगका सारा सम्बन्ध र त्यसका प्रमाणहरूलाई मेटाइसकेकी थिए, यो पनि उसकै षड्यन्त्र त होइन? तर ऊ त यो चिजलाई त्यति धेरै घृणा गर्थे, कसरी पाउन सक्छ यस्तो खजाना? यो कुनै दोकानमा मिल्ने चिज होइन। अर्को मनभित्र सानो शङ्काको झिल्कोमा चालिसे दाईको अनुहार देखियो। पुलिस पनि उनलाई खोजिरहेका थिए कि यो सबको कारण उनी नै थिए त। म यो कुरामा विश्वस्त हुन सकिनँ किनकि चालिसे दाईप्रतिको मेरो विश्वास डगमगाएको थिएन। उनले यदि राखेका भए मलाई अवश्य जानकारी गराएर जान्थे। सोच्दा सोच्दै म बसेको ठाउँमै थेगिन नसक्ने अवस्थामा पुगे। तलासी सकियो, रिपोर्टमा के लेखियो मलाई थाहा भएन। त्यही बेला इस्माइलको फोन आयो। फोन उठाउन साथ उनले पुलिस इन्चार्जलाई देऊ भने, मैले त्यसै गरेँ। उनीहरूले फेरि आफ्नै भाषामा के कुरा गरे। एकछिनपछि त्यो इन्चार्जले मलाई फोन दियो। म डराउँदै बोले, हेलो सर। उनी आक्रोशित हुँदै बोले, गो टु हेल आलोक, तिमीलाई दुबईबाट यहाँ ल्याउनु नै मेरो जिन्दगीको सबभन्दा ठूलो भूल भयो। उनी रिसले बरबराइरहेका थिए, म अपराधबोधले पिल्सिरहेको थिएँ। उनी के बोल्दै थिए सायद कानले सुन्न नसकेर होला। औँलाले फोन काटिदिए। अफिसर म भएतिर लम्किँदै बोल्यो, वी ह्याभ टु टेक यु इन कस्टडी, यु आर अन्डर अरेस्ट मिस्टर आलोक। हेर्दा हेर्दै मेरा दुई नाडीमा हत्कडी लगाइयो। ठाउँको ठाउँमा अपराधी साबित भए। बिल्डिङको तल मान्छेहरूको सानो भिड जम्मा भएको थियो। बाटोको छेउमा पुलिस भ्यान रहेछ। मलाई आफ्नै अनुहार कहाँ लुकाउँ जस्तो भयो। जिन्दगीमा त्यस्तो पनि दिन आउला, हतगडीमा बाँधिएर अपराधी बनौला, मेरो आत्मसम्मानमा दाग लाग्ला, मैले कहिल्यै सोचेको थिइनँ। एउटा असल र मेहनती विद्यार्थी थिएँ म, एउटा प्यारो र जिम्मेवार छोरो थिएँ, एउटा मेहनती र इमान्दार युवक थिएँ। कस्ता कस्ता रङ्गीन सपनाहरू पालेको थिएँ, के गरौँला जिन्दगीमा भन्ने थियो। त्यसरी एउटा अपराधी भएर कुनै पुरानो मुलुकको कारागारतिर डोरिनु पर्दा मलाई कस्तो भयो होला। भिडका मान्छेहरू मेरो अनुहारलाई चिन्ने कोसिस गरिरहेका थिए, या अपराधीलाई। उनीहरू हाँसिरहेका थिए, खासखुस गरिरहेका थिए। मलाई असह्य भइरहेको थियो। सोचेँ, त्यो दिन सिसाले आफ्नै नाडीको नसा काटेर किन मरिन म। आखिर यस्तो जिन्दगीभन्दा त मृत्यु नै ठिक थियो नि। म चुपचाप पुलिस भ्यानमा बसेँ। केही बेरमै भ्यान हिँड्यो। त्यो भिड बिस्तारै टाढा हुँदै जान थाल्यो। जब भ्यान थोरै अगाडि पुग्यो तब भिडतिर हेरिरहेका मेरा आँखाहरू एकाएक भिडको थोरै पर रहेको एउटा रुखमुनि पुगे। कुनै तीखो सुइरोले मुटुमै घोचे जस्तो भयो। त्यहाँ राउदा उभिएर हेरिरहेकी थिए। ऊ मेरो हालत देखेर मुस्कुराइरहेकी थिए। मानौ म कुनै मनोरञ्जनको साधन हुँ, अनि मेरो प्रेम उसको मनोरञ्जनको क्रीडा। छि, कति निष्ठुर हुन सक्छ मान्छे, कति क्रूर हुन सक्छ मान्छे, र पनि त्यही मान्छेको माया मान्छेलाई किन यति धेरै लाग्छ। त्यतिखेर उसले कलेजी रङको हिजाब फैरिएकी थिए। उसलाई मैले हिजाबमा पहिलोपटक देखेँ। बिस्तारै टाढा हुँदै गयो उसको अनुहार। बिहानको गतिले बहाइरहेको हावामा उडेर गयो हाम्रो सम्बन्धको लास चलेर थुप्रिएको खरानी। एउटा मोडमा पुगेर बिहान मोडियो, अनि ऊ अलग भई मेरो आँखाबाट। एउटा मोडमा पुगेर मोडियो जिन्दगी, अनि ऊ अलग भई मेरो जिन्दगीबाट। मलाई झण्डा पार्क नजिकको पुलिस स्टेसनमा लगेर थुनियो। केही समयपछि एउटा अफिसर आएर केही कागजमा सही छाप गर्न भन्यो। मैले चुपचाप गरिदिएँ। श्रुति सम्वेगमा एक सरको मायाको 17 श्रृङ्खला आज हामीले पृष्ठ 307 ल्याएर रोकेका छौं। आलोक अब ड्रग्सको कारोबार गरेको र ड्रग्स लिएको आरोपमा समातिएको छ। आरोप मात्रै होइन, प्रमाणसहित उसलाई मालदिप्सको प्रहरीले पक्राउ गरेको छ। अब एक सरको माया कसरी अगाडि बढ्छ, अर्को साता यसको 18 श्रृङ्खला सुन्न सक्नुहुन्छ। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे श्रुति सम्वेगबाट विदा हुन्छौ। नमस्कार, शुभरात्री।